बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामु अलैकुम। आज हम आपकी खिदमत में किताब मुताले पाकिस्तान नवी और दसवीं जमातों के लिए सिंध टेक्स्ट बुक बोर्ड रिकॉर्ड करने जा रहे हैं। ये किताब 176 सफ़ात पर मुश्तमिल है। ये किताब अल सुफा डिपू लाइब्रेरी की जानिब से रिकॉर्ड की जा रही है। आइए किताब का पार्ट नंबर 4 सुनते हैं। सफ़ा नंबर 31, नंबर 8, तहरीक पाकिस्तान में मुख्तलिफ सूबों का किरदार। बरसग़ीर के मुसलमानों की तवील जद्दोजहद के बदौलत पाकिस्तान वजूद में आया। तमाम सूबों के अवाम ने तहरीक पाकिस्तान को मकबूल बनाने में हिस्सा लिया। मुस्लिम रहनुमाओं ने बरसग़ीर के कोने कोने तक पाकिस्तान का पैगाम पहुँचाया। ज़ेल में तहरीक पाकिस्तान में मुख्तलिफ सूबों का किरदार बयान किया जा रहा है। नंबर 1, सूबा पंजाब। आबादी और वसाइल के एतबार से पंजाब सबसे बड़ा सूबा था, लेकिन हिंदुओं और अंग्रेज़ों की बाहमी साजिशों और मिली भगत से यहाँ के अवाम को दबा कर रखा गया था। अलामा इकबाल ने अपनी फ़िक्र और शायरी के ज़रिए अवाम में इस्लामी रूह फूंक दी और सबसे पहले उन्होंने ही इस्लामी रियासत के तसव्वुर को उजागर किया। करारदादे पाकिस्तान भी पंजाब के सबसे बड़े शहर और दारुल हकूमत लाहौर में 23 मार्च 1940 को मंजूर की गई। उसके बाद मुस्लिम लीग ने पाकिस्तान के तसव्वुर को पूरे पंजाब में मशहूर कर दिया। 1945-46 के इंतखाबात में मुस्लिम लीग ने पंजाब की सूबाई असम्बली में तकरीबन 90% मुस्लिम नशस्तों पर कामयाबी हासिल करके अक्सरियत हासिल कर ली। इस तहरीक के नुमाया रहनुमाओं में नवाब इफ्तिखार हुसैन, ममदवर्ट मियां मुमताज़ अहमद ख़ान दौलताना, मियां अफ्तखारुद्दीन, मियां अमीरुद्दीन, राजा गंजफ़र अली ख़ान और दीगर जुमा शामिल थे। पंजाब के उलमा और मजहबी अमायदीन ने पंजाब के अवाम को आज़ादी के लिए आमादा किया। उन्होंने पंजाब मुस्लिम स्टूडेंट्स फेडरेशन कायम की और आज़ाद मुस्लिम रियासत का मुतालबा किया। 1941 में कायद अजम ने इस्लामिया कॉलेज लाहौर में मुनक्किद पाकिस्तान कॉन्फ्रेंस की सदारत फरमाई। पंजाब के तलबा ने पंजाब की यूनियस्ट हकूमत की मुखालफत की। इस हकूमत को अंग्रेज़ों और हिंदुओं की हमायत हासिल थी, लेकिन बिलआखिर इस हकूमत ने इस्तीफ़ा दे दिया और इस तरह तख्लीक पाकिस्तान के लिए रास्ता साफ हो गया। पाकिस्तान की ख़वातीन ने भी इस तहरीक में भरपूर हिस्सा लिया। पंजाब में सोल नाफरमानी की तहरीक के दौरान एक बहादुर खातून सुगरा फातमा सुगरा आफ्ताब पंजाब सेक्रेटरीट सोल सेक्रेटरीट लाहौर से बरतानवी झंडा यूनियन जैक उतार फेंका और इसकी जगह मुस्लिम लीग का झंडा लहरा दिया। नंबर 2, सूबा सिंध। सूबा सिंध को बाबुल इस्लाम के नाम से याद किया जाता है। इस सूबे में मुसलमानों की अक्सरियत को कम करने के लिए अंग्रेज़ों ने इसको सूबा बम्बई का हिस्सा बना दिया। मुस्लिम लीग की जद्दोजहद की बदौलत 1935 के हकूमत हिंद कानून एक्ट के तहत सिंध को अलहदा सूबे की हैसियत हासिल हो गई। सफ़ा नंबर 32, मुस्लिम लीग का पहला सालाना इजलास दिसंबर 1907 में कराची में मुनक्किद हुआ। सिंध वो पहला सूबा था जिसमें मुस्लिम लीग ने अक्टूबर 1938 में एक करारदाद मंजूर की, जिसमें मुतालबा किया गया था कि मुस्लिम अक्सरियती सूबों में मुसलमानों की हुकूमत कायम की जाए। ये करारदाद मार्च 1940 की करारदाद पाकिस्तान की पेश खैमा बनी। दूसरी जंग अजीम के दौरान सैयद सबहतुल्ला शाह पघारो ने अंग्रेज़ हकूमत के खिलाफ मसलह जदोजहद शुरू की। ये जदोजहद हर तहरीक के नाम से मशहूर है। हालांकि पीर पगारा ने जाम शहादत नोश किया, लेकिन इस तहरीक के नतीजे में तहरीक पाकिस्तान को बड़ी तकवीत मिली। 1945-1946 के इंतबात में सूबा सिंध में मुस्लिम लीग ने अक्सरियत हासिल कर ली और अपनी हकूमत बना ली। सिंध के मुसलमानों की खिदमात नाकाबिल फरामोश हैं। सर अब्दुल्ला हारून, मोहम्मद अयूब घोड़ो, काजी फजलुल्ला शेख अब्दुल मजीद सिंधी, सर गुलाम हुसैन हिदायतुल्ला, पीर इलाही बख्श जियलाना, रईस गुलाम मोहम्मद खान भरगनी और काजी मोहम्मद अकबर वो मुमताज़ रहनुमा और कायदीन थे जिन्होंने सूबह सिंध में मुस्लिम लीग को मकबूल बनाया। सिंध के उल्मा और दीनी रहनुमाओं ने भी इस तहरीक में नुमाया किरदार अदा किया। पूरी जद्दोजहद आज़ादी के दौरान सिंध के अवाम तहरीक पाकिस्तान के वफादार और जानिसार रहे। नंबर 3, सूबह बलोचिस्तान। अगरचह रकबे के लिहाज से बलूचिस्तान सबसे बड़ा सूबा था मगर अंग्रेज़ों ने उसे हमेशा पसमानदा रखने की कोशिश की। बलूचिस्तान के काजी मोहम्मद ईसा 1939 में मुस्लिम लीग की मजलिस आमला वर्किंग कमेटी में शामिल हुए। उन्होंने बलूचिस्तान में मुस्लिम लीग की और कई कबाली जमा इस में शामिल हो गए। जल्द ही मुस्लिम लीग बलूचिस्तान की एक मकबूल जमात बन गई। मीर जाफर खान जमाली मीर कादिर बख्श जहरी सरदार बाज खान और नवाब मोहम्मद खान जोगेज़ई ने बलूचिस्तान के मुख्तलिफ इलाकों में मुस्लिम लीग के इजलास मुनक्किद किए और आवाम तक कायद आज़म का पैगाम पहुंचाया। खान ऑफ कलात मीर अहमद यार खान ने तहरीक पाकिस्तान की हिमायत की। 23 मार्च 1941 को क्वेटा में योम पाकिस्तान मनाया गया जिसमें काजी मोहम्मद ईसा की क़्यादत में लोगों ने एक बड़ी रैली निकाली। 1943 में बलूचिस्तान मुस्लिम स्टूडेंट्स फेडरेशन कायम हुई। क़्याम पाकिस्तान के वक्त बलूचिस्तान के शाही जरगे ने पाकिस्तान में शमूलियत का फ़ैसला किया। नंबर 4, सूबे सरहद खैबर पख्तूनख्वा सूबा। सूबे सरहद के अवाम अपनी बहादुरी और मजहबी ज़हनियत की शोहरत रखते थे। अंग्रेज़ों की पॉलिसी की वजह से इस सूबे में अव्वलन कोई हकीकी दस्तूर नहीं था। कायद आज़म के मुतालबे पर 1927 में दस्तूरी असलाहत का आगाज़ हुआ। 1940 में सरदार रंग औरंगज़ेब ने करदाद पाकिस्तान की तायद व तौफीक की लेकिन 1945 तक सूबह सरहद में मुस्लिम लीग को मुनज़्ज़िम नहीं किया जा सका। इस सूरत हाल का कांग्रेस ने फ़ायदा उठाया और पाकिस्तान मुखालिफ प्रोपेगेंडा शुरू कर दिया। कांग्रेस को खान अब्दुल गफ्फार खान और डॉक्टर खान साहब की हिमायत हासिल थी। सफ़ा नंबर 33, सूबे के पहले इंतखाबात में कांग्रेस ने अपनी वजारत बना ली और डॉक्टर खान साहब वज़ीर आला बन गए। ये वक्त था जब मुस्लिम लीग की तंजीम का आगाज़ हुआ। सरदार औरंगज़ेब खान जस्टिस सज्जाद अहमद खान और खान बहादुर असदुल्ला खान की कोशिशों से 1939 में एबटाबाद में मुस्लिम लीग कॉन्फ्रेंस का इनेकाद हुआ। ये कॉन्फ्रेंस सरहद के मुसलमानों में तहरीक आज़ादी की रूह फूंकने का आला कार साबित हुई। कई अजला में मुस्लिम लीग के दफातर खोले गए। मुस्लिम लीग के अरूज और कांग्रेस के असरात कम होना शुरू हो गए। कांग्रेस हुकूमत ने मुस्लिम लीग के कायदीन और कारकुनों पर दबाव बढ़ाना शुरू कर दिया। मुस्लिम लीग ने 1947 में सूबे में सोल नाफरमानी की तहरीक शुरू कर दी। कारकुनान की एक बड़ी तादाद को बेबुनियाद और झूठे मुकदमात में मुलव्वस कर दिया गया। तकरीबन 8,000 कारकुनों को घरों में नज़रबंद कर दिया गया लेकिन मुस्लिम लीग की तहरीक बड़ी तेज़ी से फैलती चली गई। मजहबी रहनुमाओं ने इस तहरीक में बहुत नुमाया किरदार अदा किया। इस्लामिया कॉलेज पेशावर और एडवर्ड कॉलेज के तलबा तसव्वुर पाकिस्तान को नुमाया करने में सबसे अगली सिफों में खड़े थे। कांग्रेस के पैरों तले ज़मीन निकल गई और उसका ज़ोर टूट गया और मुस्लिम लीग मकबूल सियासी जमात बन गई। इस तरह 14 अगस्त 1947 को यह पाकिस्तान का हिस्सा बन गया। अप्रैल 2010 को आइन में 18वीं तरमीम के बाद सूबे सरहद का नया नाम खैबर पख्तूनख्वा रखा गया है। नंबर 9, 14 अगस्त 1947 की अहमियत। पाकिस्तान और भारत ने एक दिन के फ़र्क से आज़ादी हासिल की। पाकिस्तान 14 अगस्त 1947 27 रमज़ान 1366 को आज़ाद हो गया जबकि भारत 15 अगस्त 1947 को। ये भी कुदरत की तरफ से एक इनाम था कि 14 अगस्त 1947 को ही रमज़ान की 27वीं शब थी। इस शब को लैलतुल कदर के नाम से भी पुकारा जाता है, यानी नेकियों, भलाइयों और कदर की रात। क्योंकि बरतानवी हिंद जनूबी एशिया का वो खत्ता था जिस पर अंग्रेज़ बराह रास्त हुक्मरानी कर रहे थे, तकसीम होना था, इसलिए बड़ी फितरी बात थी कि पाकिस्तान भारत से एक रोज़ कबल आज़ाद मुल्क की हैसियत से मार्ज़े वजूद में आया। अंग्रेज़ों के ज़ेर इक़दार मुकामी रियासतों से ये कहा गया कि वो अपने जुग्राफियाई महलों को और अपने अवाम के मजहबी तशख़्ुस की बुनियाद पर पाकिस्तान या भारत में से किसी एक के साथ इल्हाक कर लें, लेकिन जम्मू और कश्मीर के राजा ने इसकी पैरवी नहीं की, इसलिए यह आज तक एक मतनाज़ इलाका है। सफ़ा नंबर 34। नंबर 10, नज़रियाती रियासत की शहरियों की ज़िम्मेदारी। क़ायद आज़म ने 15 जून 1948 को कौम के से ख़िताब किया और उन्हें सूबाइयत और नस्ल परस्ती के ख़तरात से इन अल्फाज में आगाह फरमाया, अब हम बलोची, पठान, सिंधी, पंजाबी और बंगाली के बजाय सिर्फ पाकिस्तानी हैं। हमारी सोच और फेलो अमल एक पाकिस्तानी के शायान शान होना चाहिए और हमें पाकिस्तानी होने पर फ़ख्र होना चाहिए। जद्दोजहद पाकिस्तान के पस मंज़र में ये फ़िक्र फ़लसफ़ा कार फरमा था कि एक ऐसी इस्लामी रियासत कायम की जाए जहां मुसलमान इस्लाम के अबदी असूलों के मुताबिक अपनी ज़िंदगी गुजार सकें। इस पस मंज़र में पाकिस्तान का तसव्वुर एक नज़रियाती रियासत का था और नज़रियाती रियासत अपने अवाम से मंदरजा ज़ेल ज़िम्मेदारियों का तकाजा करती है। नंबर एक, वो अपनी ज़िंदगी इस्लामी तालीमात के मुताबिक बसर करने की कोशिश करेंगे जो इस मुल्क की बुनियादी असास हैं। इस असूल का तकाजा था कि इस्लामी शरीयत के मुताबिक कवानीनों कवायद और जवाब मरतब किए जाएं। नंबर दो, वो एक ऐसा जमहूरी निज़ाम कायम करने के लिए जद्दोजहद करेंगे जिसकी बुनियादें इस्लामी असूलों पर रखी गई हों। मगरबी तर्ज का जमहूरी निज़ाम पाकिस्तान के लिए मुनासिब नहीं है। सबके लिए आज़ादी, एहतराम, इज़्ज़त व तकरीम और मसावात का जमहूरी असूल ही ज़िंदगी गुजारने का वाहिद मुनासिब तरीक़ा है। नंबर तीन, नज़रियाती रियासत के हर शहर को वफादार और मोहब्बे वतन होना चाहिए और आजमाइश के वक्त रियासत और ममलिकत के लिए कुर्बानी देने के लिए तैयार रहना चाहिए। उसका ज़ाती मफाद रियासत और ममलिकत के मफाद से बालातर नहीं होना चाहिए। नंबर चार, हर शहरी को रिस्के हलाल कमाना चाहिए और कभी भी किसी फ्रॉड या धोखे में मुलविस नहीं होना चाहिए और ना ही दूसरों को फरेब देना चाहिए। नंबर पाँच, उनका रवैया एक तालीम याफ्ता और मजहब शख्स का होना चाहिए। उनके लिए ये लाजमी हो कि वो ख़ुद तालीम हासिल करें क्योंकि तालीम ही तमाम कामयाबियों की कलीद है। नंबर छः, उनको रियासत के कवानीन का एहतराम करना चाहिए और कानून नाफिज करने वाले इदारों के साथ तआवुन करना चाहिए। उनको कभी तशद्दुद पर नहीं उतरना चाहिए और कवानीन और कवायद व ज़वाब के खिलाफ वर्जी से बचना चाहिए। सफ़ा नंबर 35। नंबर सात, उनको ऐसी सरगर्मियों में हिस्सा लेना चाहिए जो कौमी यकजहती, वक़ार और तरक्की को फ़रोग देती हों। उनको समाज, दुश्मन, अनासिर की सरगर्मियों के खिलाफ हुकूमत की मदद करना चाहिए। नंबर आठ, उनको सख्त मेहनत मशक्क़त होना चाहिए और माशरे फलाह बहबूद में हिस्सा लेना चाहिए। नंबर नौ, उनको हमेशा दूसरों की मदद के लिए तैयार रहना चाहिए और अपने फ़राइज़ पूरी ज़िम्मेदारी और तवज्जो से अदा करना चाहिए। उन्हें तमाम टैक्स बाकायदगी से अदा करने चाहिए। नंबर दस, उन्हें मुस्लिम अखुवत और इंसानी अजमत के लिए काम करना चाहिए। ग्यारह, कायद आज़म रहमतुल्लाह अलैहि का बहसियत पहले गवर्नर जनरल किरदार और उनके कारनामे। बहसियत गवर्नर जनरल कायद आज़म रहमतुल्लाह अलैहि का किरदार, उनकी ज़ाती शख्सियत, बेदाग किरदार, पाकिस्तान से मोहब्बत, कुर्बानी, वापस्तगी और अहद की बेहर्ज और बेलोस सिफात की रोशनी में देखा और परखा जा सकता है। वो एक हकीकी मायनों में सियासी कायद और रहनुमा थे। उनकी अपनी ज़ात में कई सफ़ात जमा हो गई थीं। अवलन हम कायद आज़म के किरदार पर गुफ्तगू करते हैं। नंबर एक, वो एक बाअसूल शख्स थे और उन्होंने हमेशा अपने कौल या वादे के मुताबिक अमल किया। नंबर दो, वो एक ज़हीन सियासी रहनुमा थे और अपनी ज़ात में हम جہد صفحہ جمع کر لی تھیں، مثلاً متبر، حوصلہ، جرت، احساس ذمہ داری، وقار، عظمت، پاسداری، راست گوئی اور اپنے مقصد سے خلوص۔ نمبر 3، وہ ایک ایماندار، دیانتدار اور جرأت مند شخص تھے اور بڑے صحیح کے مسلمانوں کی بہبود اور ان کے مفاد میں جو کچھ ہوتا تھا اس پر بات کرتے جھجکتے نہیں تھے۔ نمبر 4، وہ دلفریب اور انتہائی جاذب نظر شخصیت کے حامل تھے اور ان کے انداز و اطوار انتہائی سلجھے ہوئے تھے۔ مجالس میں ان کی موجودگی دوسروں کے لیے کشش کا باعث ہوتی تھی۔ نمبر 5، وہ انتہائی مضبوط کردار کے مالک تھے اور انہوں نے اصولاً پھر کبھی سمجھوتا نہیں کیا، خاص طور سے مسلمانوں اور پاکستان کے مفاد پر۔ نمبر 6، وہ ایک پرعزم، مستقل مزاج، قوی ارادہ اور ثابت قدم شخص تھے جو کبھی تھکتے نہیں تھے۔ نمبر 7، انہوں نے اپنی زندگی پاکستان کے لیے وقف کر دی تھی۔ یہ ان کی وسعت نظر، جرأت، دلوس، خدمت اور وابستگی ہی تھی جس کی بدولت وہ دنیا کے نقشے پر ظاہر ہونے کے فوراً بعد پاکستان کے بڑے بڑے مسائل کو حل کر سکے۔ صفحہ نمبر 36۔ نمبر 8، وہ طلبہ کی نوجوان نسل کے بہت بڑے حامی اور معترف تھے اور انہیں اسلام اور پاکستان کا مستقبل کا اصلاح خانہ تصور کرتے تھے۔ قائد اعظم رحمۃ اللہ علیہ بحیثیت گورنر جنرل، کیا میں پاکستان کے بعد قائد اعظم کو ورثے میں بے شمار مسائل ملے، ان بڑے مسائل میں بھارت سے آئے ہوئے مہاجرین کی بحالی، پاکستان اور بھارت کے درمیان اثاثوں کی تقسیم، نہری پانی کا تنازع اور کشمیر کا مسئلہ شامل تھے۔ ان حالات میں بحیثیت گورنر جنرل قائد اعظم نے اپنا فرض منصبی ذیل کے مطابق ادا کیا۔ نمبر 1، قومی یکجہتی۔ پاکستان کے ابتدائی مسائل کا تقاضا تھا کہ اس نئی مملکت کے عوام کے درمیان قومی یکجہتی اور بھرپور تعاون کا جذبہ پروان چڑھے۔ بھارت نے کبھی دل سے پاکستان کے وجود کو تسلیم نہیں کیا اور ہندو رہنماؤں کا خیال خام تھا کہ پاکستان کا وجود ختم ہو جائے گا اور بڑے صغیر پھر متحد ہو جائے گا، لیکن قائد اعظم کی ذہانت اور لیاقت تھی کہ انہوں نے اپنے خلوص، محنت اور پاکستان سے محبت کی بدولت یہاں کے لوگوں میں قومی روح و جذبہ اور حب الوطنی کا جذبہ بیدار کیا۔ قومی اتحاد و اتفاق نے فروغ پایا اور پاکستان ایک حقیقت بن گیا۔ نمبر 2، مہاجرین کی بحالی۔ تقسیم ہند کے نتیجے میں 6.5 ملین 65 لاکھ مسلمان بے گھر کر دیے گئے اور انہیں پاکستان نے ہجرت کرنے اور پناہ لینے پر مجبور کر دیا گیا۔ ان کی بحالی پہاڑ جیسا کام تھا۔ قائد اعظم نے ان مہاجروں کی بحالی پر فوری توجہ دی اور قائد اعظم ریلیف فنڈ قائم کر دیا گیا۔ انہوں نے لوگوں سے عطیات جمع کرانے کی اپیل کی۔ قائد اعظم ذاتی طور پر اکتوبر 1947 میں خود لاہور تشریف لائے تاکہ مشرقی پنجاب سے ترک وطن کرنے والے مہاجرین کے مسائل کا جائزہ لے سکیں اور ان کی خوراک و رہائش کا بندوبست کیا جائے۔ انہوں نے 30 اکتوبر 1947 کو لاہور میں ایک بڑے جلسہ عام سے خطاب کیا کہ یہ تمام پاکستانیوں کی ذمہ داری ہے کہ وہ ان مہاجرین کی ہر ممکن مدد کریں جنہوں نے پاکستان کی خاطر اپنے گھروں کو چھوڑا ہے اور جنہیں ہندوؤں اور سکھوں کے ہاتھوں نقصان اٹھانا پڑا ہے۔ نمبر 3، قائد اعظم نے سرکاری افسران کو مشورہ دیا کہ وہ خود کو عوام کا خادم ثابت کریں۔ 25 مارچ 1948 کو قائد اعظم نے سرکاری ملازمین سے خطاب کیا اور ان کی ہدایت کی کہ وہ سیاسی یا گروہی وابستگی سے بلند تر ہو کر عوام کے خادمین کی حیثیت سے اپنے فرائض ایمانداری اور دیانتداری سے سر انجام دیں۔ صفحہ نمبر 37، اس سے عوام کی نظروں میں ان کا مقام بلند ہوگا۔ قائد اعظم کی ہدایت نے ایک قومی روح جذبہ پھونک دیا۔ نمبر 4، صوبائی اور نسلی امتیازی کی نفی۔ قائد اعظم نے لوگوں کو ہدایت کی کہ وہ خود کو پاکستانی کہلوانے پر فخر محسوس کریں اور ہر قسم کے نسلی امتیاز اور علاقائی تعصبات سے خود کو علیحدہ رکھیں۔ انہوں نے تمام صوبوں کا دورہ کیا اور ان کے مسائل حل کرنے کی کوشش کی۔ آزاد قبائلی علاقے کی وزیرستان ایجنسی سے مسئلہ افواج کو ہٹا لیا گیا، اس سے اس علاقے کو یہ پیغام دینا مقصود تھا کہ وہ بھی پاکستان کا جزو لائفق ہیں۔ مختلف آزاد ریاستوں کو پاکستان میں شامل کر لیا گیا، کراچی کو پاکستان کا دارالخلافہ قرار دیا گیا۔ نمبر 5، پاکستانی معیشت کے رہنما اصولوں کا تعین۔ یکم جولائی 1948 کو اسٹیٹ بینک آف پاکستان بینک دولت پاکستان کا افتتاح کرتے ہوئے قائد اعظم نے فرمایا کہ پاکستان کے لیے مغربی معاشی اور اقتصادی نظام غیر مناسب اور اس سے ملک کے عوام میں خوشحالی نہیں آ سکتی ہے، ہمیں ایک ایسا نظام تشکیل دینا ہے جس کی بنیاد اسلامی مساوات اور عدل پر مبنی ہے، اس طرح شاید ساری دنیا میں ہم ایک نیا سماجی نظام متعارف کرا سکیں گے۔ نمبر 6، خارجہ پالیسی۔ آزادی کے فوراً بعد قائد اعظم نے پاکستان کو اقوام متحدہ کارکن بنانے کے لیے اپنی توجہ مرکز کو ذکر دی۔ ان کی رہنمائی میں بہت جلد ہی بے شمار ممالک سے سفارتی تعلقات قائم ہو گئے۔ پاکستان کی خارجہ پالیسی کا مرکزی نقطہ یہ تھا کہ تمام ممالک کے ساتھ اور خاص طور سے اپنے قریبی ہمسایوں اور اسلامی ممالک سے دوستانہ تعلقات برقرار رکھے جائیں۔ اس سلسلے میں قائد کا کردار ایک انتہائی محب وطن شخص کا تھا۔ نمبر 7، طلبہ کو ہدایات۔ قائد اعظم رحمتہ اللہ علیہ اس نظریے کے حامی تھے کہ پاکستان کے نوجوان ہی پاکستان کے مستقبل کا قیمتی اثاثہ ہیں۔ انہوں نے طلبہ کو ہدایت کی کہ وہ پوری توجہ اپنی تعلیم پر دیں۔ انہوں نے قیام پاکستان میں طلبہ کے کردار کو سراہا، لیکن یہ ہدایت کی کہ اب وقت آ گیا ہے کہ وہ خود کو سیاست سے علیحدہ کر لیں۔ صفحہ نمبر 38۔ نمبر 8، پاسداری و وابستگی۔ 1947 میں پاکستان کے مرز وجود میں آنے کے وقت قائد اعظم سخت بیمار تھے اور بہت زیادہ تھک چکے تھے، لیکن نوزائیدہ ملک کے عوام کے مسائل کو حل کرنے کے لیے شب و روز محنت کرتے رہے۔ اپنی زندگی کی آخری سانسوں تک انہوں نے اپنی کوششیں پاکستان کے استحکام اور شمولیت کے لیے مرکوز کر دیں، اس لیے انہیں بابائے قوم کہا جاتا ہے۔ اللہ تعالیٰ انہیں جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے، آمین۔ مشق الف، مندرجہ ذیل سوالات کے جوابات دیجئے۔ نمبر 1، فرائضی تحریک کے کیا مقاصد تھے؟ نمبر 2، بھارت 14 اگست 1947 کو کیوں آزاد نہیں ہوا تھا؟ نمبر 3، تحریک کے احیاء میں شاہ ولی اللہ کے کردار پر روشنی ڈالیے۔ نمبر 4، پاکستان اور خیبر پختونخوا سے معاشرتی برائیوں کو مٹانے کے لیے سر سید احمد شہید کی جدوجہد بیان کیجیے۔ نمبر 5، علی گڑھ تحریک کے کارنامے بیان کیجیے۔ نمبر 6، دو قومی نظریے کیا ہے؟ نمبر 7، جدوجہد پاکستان میں مسلم لیگ کے کردار پر روشنی ڈالیے۔ نمبر 8، جدوجہد پاکستان میں صوبوں نے کیا کردار ادا کیا تھا؟ نمبر 9، ایک نظریاتی ریاست کے شہریوں کی کیا ذمہ داریاں ہیں؟ نمبر 10، قائد اعظم کے کردار کی وہ نمایاں صفات بازی کیجئے جو انہیں دوسروں کے لیے نمونہ بناتی ہیں۔ نمبر 11، بحثیت گورنر جنرل قائد اعظم کا کردار بیان کیجئے۔ بے، مناسب الفاظ سے خالی جگہیں پر کیجئے۔ نمبر 1، مسلم لیگ ڈیش میں قائم ہوئی۔ نمبر 2، علی گڑھ تحریک کے تحت 1862 میں سائنٹیفک سوسائٹی ڈیش میں قائم ہوئی۔ نمبر 3، بلوچستان میں مسلم لیگ ڈیش نے قائم کی۔ نمبر 4، شاہ ولی اللہ کا سال ڈیش میں انتقال ہوا۔ نمبر 5، ڈیش میں سندھی علیحدہ صوبہ بن گیا۔ نمبر 6، پاکستان رمضان کی ڈیش تاریخ کو وجود میں آیا۔ صفحہ نمبر 39، تیسرا باب، اسلامی جمہوریہ پاکستان میں آئینی ارتقاء، کانسٹیٹیوشنل ڈیولپمنٹ ان اسلامک ریپبلک آف پاکستان۔ نمبر 1، آئین کی ضرورت، قوانین و قواعد و ضوابط، کہ ایسے مجموعے کو آئین یا دستور کہا جاتا ہے جو کسی ملک یا ریاست کا نظام یا کاروبار حکومت چلانے کے لیے مرتب کیا جانا ہے۔ اس کا مقصد اول یہ ہوتا ہے کہ اس ملک یا ریاست کی عوام آزاد، منظم، پرامن اور خوشحال زندگی گزار سکیں۔ اگر تاریخ انسانی پر نگاہ ڈالی جائے تو یہ پتہ چلتا ہے کہ ابتدائی دور کا انسان چھوٹے کنبے کی صورت میں رہتا تھا۔ ہر کنبہ یا خاندان کے اپنے قواعد و ضوابط اور طرز زندگی ہوتا تھا۔ بعد میں بہت سے کنبوں نے مل کر چھوٹا یا بڑا قبیلہ بنا لیا تاکہ اپنی بے شمار معاشی، اقتصادی، معاشرتی اور دفاعی ضروریات کو باہمی طور پر پورا کیا جائے۔ اس کے بعد وقت گزرنے کے ساتھ اور آبادی میں اضافے کی وجہ سے انہوں نے یہ محسوس کیا کہ وہ کسی خاص علاقے میں زیادہ بڑی اکائیوں میں خود کو منظم کریں۔ ایسی قلمروں یا علاقے کی اساس زبان، تہذیب و ثقافت اور رسم و رواج پر تھی۔ اسی کے نتیجے میں مختلف ممالک اور ریاستیں وجود میں آئیں۔ کسی بھی ملک یا ریاست کا نظام یا کاروبار حکومت چلانے کے لیے کئی ادارے وجود میں آتے ہیں اور ہر ادارے کے لیے قواعد و ضوابط مرتب کیے جاتے ہیں۔ ان اداروں کو چلانے کے لیے کچھ افراد کا تقرر کیا جاتا ہے۔ اس طرح ایک نظام حکومت وجود میں آتا ہے۔ دوسرے الفاظ میں ادارے اور افراد مل کر حکومت بناتے ہیں۔ یہ حکومت پھر قواعد و قوانین و ضوابط کو یکجا کرتی ہیں۔ ان قواعد و قوانین و ضوابط کے مجموعے کو جن کی روشنی میں کاروبار حکومت چلایا جاتا ہے اور جو حکومت کے خلاف شعبوں کے اختیارات اور ان کے باہمی تعلقات نئے شہریوں کے حقوق کا تعین کرتے ہیں، آئین یا دستور کہتے ہیں۔ اسی لیے کاروبار حکومت چلانے کے لیے ایک آئین یا دستور کی ضرورت ہوتی ہے تاکہ کوئی بھی شخص آئین میں دی گئی حدود کو پار نہ کر سکے۔ اس پوری گفتگو کا خلاصہ یوں بیان کیا جا سکتا ہے کہ نمبر ایک، چھوٹے کنبے قبائل میں بدل گئے۔ نمبر دو، قبائل ریاست یا مملکت میں ضم ہو گئے۔ نمبر تین، صفحہ نمبر 40، ریاست کو کاروبار حکومت چلانے کے لیے اداروں اور شعبوں کی ضرورت تھی۔ نمبر چار، شعبوں، ارادوں، اداروں اور افراد نے مل کر حکومت تشکیل دی۔ نمبر پانچ، کاروبار حکومت چلانے کے لیے قاعدے، قوانین اور ضوابط بنائے گئے۔ نمبر چھ، ان کا قاعدوں، قوانین اور ضوابط کے مجموعے کو آئین یا دستور کہا جاتا ہے۔ اس لیے حکومت کے معاملات کو چلانے کے لیے آئین اور دستور کی ضرورت ہوتی ہے۔ اس کا واضح مقصد یہ ہے کہ قانون کی نگاہ میں سب برابر ہیں اور جو کوئی ان قوانین کو خلاف ورزی کرتا ہے اس کو اس کے انجام تک پہنچایا جائے۔ جب پاکستان معرض وجود میں آیا تو اس کی فوری اور اشد ضرورت یہ تھی کہ آئین بنایا جائے۔ یہ فیصلہ کیا گیا کہ جب تک نیا آئین اور دستور نہیں بنتا ہے اس وقت تک حکومت ہند قانون 1935، گورنمنٹ آف انڈیا ایکٹ 1935 کو چند ضروری اصلاحات کے ساتھ عبوری آئین کے طور پر قبول کر لیا جائے۔ نمبر دو، قرارداد مقاصد 1949۔ پاکستان کے آئین ارتقاء کی تاریخ میں قرارداد مقاصد ایک انتہائی اہم دستاویز اور آئین سازی میں بنیادی قدم ہے۔ اسے 12 مارچ 1949 کو منظور کیا گیا۔ اس قرارداد میں اسلام کو پاکستان کی اساس قرار دیا گیا ہے۔ اس قرارداد مقاصد میں کہا گیا کہ تمام اختیارات اور اقتدار اعلیٰ کا مالک اللہ تعالیٰ ہے۔ جمہوریت، آزادی، مساوات اور معاشرتی انصاف کے وہ سنہرے اصول و تصورات جو اسلام نے پیش کیے ہیں نافذ کیے جائیں تاکہ لوگ اپنی زندگیوں کو اسلام کے اصولوں کے مطابق ڈھال سکیں۔ اسلامی تصورات کے نفاذ پر اس لیے اصرار کیا گیا کیونکہ جدوجہد پاکستان کا مقصد ہی یہ تھا کہ برصغیر کے مسلم عوام کو ایک ایسی ریاست مل جائے جہاں وہ اپنے دین دو مذہب کے مطابق زندگی گزار سکیں۔ इसलिए ये इंतहाई ज़रूरी था कि इस्लाम को हुकूमत और रियासत पॉलिसी की बुनियाद बनाया जाए। क़रारदाद मकासद 1949 के नुमाया हदोहाल नंबर एक, इस करारदाद में इस बात की वजाहत कर दी गई कि सारी कायनात का मालिक और मकदार आला अल्लाह ताला है। इक्तदार मुसलमानों के पास अल्लाह की अमानत है और इसकी इक्तदार को इस्लाम की मुकर्ररा करदा हदूद के अंदर रहकर इस्तेमाल किया जाएगा जो अवाम के मुंतखब नुमाइंदे इस्तेमाल करेंगे। नंबर दो, इस्लाम के पेशे करदा जमहूरियत मसावात और अदल इज्तमाही माशरती अदल के असूल और तसव्वुरात मुल्क में नाफिस किए जाएंगे। किताब का पार्ट नंबर फोर यहाँ मुकम्मल होता है। किताब का बकिया हिस्सा किताब के पार्ट नंबर फाइव में सुने।